ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وبعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم وقال تعالى إنا نحن نزلنا الذكر وإنا له لحافظون وقال النبي صلى الله تعالى عليه وسلم خيركم من تعلم القرآن وعلمه وقال النبي صلى الله تعالى عليه وسلم لا حسد إلا في اثنين رجل آتاه الله الكتاب فهو يقوم به آناء الليل وآناء النهار ورجل آتاه الله المال فهو ينفق منه آناء الليل وآناء النهار قال علي میرے قابل احترام حضرات علماء کرام مہمانان اعزام عزیز طلبہ آج کی یہ مجلس یہاں جن نو طلبہ نے حفظ قرآن کی تکمیل کی ان کے اعزاز و اکرام کے لیے منعقد کی گئی تھی کہ وہ اپنا آخری سبق اپنے اساتذہ اپنے اولیاء اپنے بہی خواہوں کے سامنے سنائیں اور اس طرح ان کا اعزاز و اکرام ہو جو مقصد تھا انعقاد مجلس کا وہ تو بحمداللہ بحسن و خوبی حاصل ہو چکا ایسی مجالس کے موقع پر مجلس کی نسبت سے کچھ باتیں دین کی حاضرین کی خدمت میں پیش کی جاتی ہیں چاہیے تو یہ تھا ہماری اس مجلس میں جو اکابر علماء موجود ہیں وہ اس فریضے کو انجام دیتے میں تو بیماری کی وجہ سے کمزور ہو چکا بولنا بھی میرے لیے دشوار ہے اور بہت سی چیزیں بھول بھی جاتا ہوں لیکن میرے اعزاز ہمارے ان محبین اور مخلصین کی خدمت میں قابل قبول نہیں اس لیے مجبوراً آپ کے سامنے حاضر ہوں اور اللہ تبارک و تعالیٰ جو توفیق عطا فرمائے ان باتوں کو آپ کی خدمت میں پیش کروں گا۔ سیدنا حضرت ابراہیم علی نبینا و علی الصلاۃ والسلام نے کعبۃ اللہ کی تعمیر کے موقع پر بہت ساری دعائیں اللہ تبارک و تعالیٰ سے مانگی تھی۔ اللہ تبارک و تعالیٰ نے تعمیر کعبہ کے اس منظر کو اور اس موقع پر حضرت ابراہیم کی طرف سے مانگی گئی ان دعاؤں کو قرآن پاک میں بڑے اچھوتے انداز میں ذکر فرمایا ہے۔ باری تعالیٰ فرماتے ہیں وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ۔ حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ فرماتے ہیں कि होया अल्लाह तबारक व तआला जिस वक्त हजरत इब्राहिम अला नबियाना व अलैहि सलातु व सलाम अपने साहबजादे हजरत इस्माइल अला नबियाना व अलैहि सलातु व सलाम की मदद से काबतुल्लाह की तामीर कर रहे थे, उस मंजर का नक्शा खींचा है और ऐसे अंदाज में उसको जिक्र किया है गोया सुनने वाले अपनी निगाहे तसव्वुर में इस मंजर को ताजा करें। बारी ताला फरमाते हैं वही अरफा इब्राहिम कवायद, याद करो उस वक्त को जब हजरत इब्राहिम अला नबियना वाली सलात व सलाम काबतुल्लाह की बुनियादों को उठा रहे थे। ये काम हजरत इब्राहिम अला नबियना वाली सलात व सलाम अल्लाह तबारक व तआला के हुक्म से कर रहे थे और उसके लिए बहुत पहले से अल्लाह तबारक व तआला की तरफ से जमीन हमवार कर ली गई थी। अभी तो आपके साहबजादे हजरत इस्माइल मुद्दते रजात में थे, छोटे थे, दूध पीते थे। अल्लाह तबारक व तआला ने हजरत इब्राहिम अला नबियाना वाली सलात व सलाम को हुक्म दिया कि आप अपनी बीबी हजरत हाजरा और अपने दूध पीते बेटे हजरत इस्माइल को वहां जहां अल्लाह का हुक्म है छोड़ा। कहां छोड़ा है? अल्लाह ताला ने हजरत जिब्रील को भेजा कि ये आपको ले जाएंगे। चनांचे हजरत जिब्रील हजरत इब्राहिम और उनके अहलिया और उनके इस दूध पीते बेटे को लेकर चले। रास्ते में कोई जगह आती, हजरत इब्राहिम पूछते यहाँ? हजरत जिब्रील फरमाते नहीं, और आगे। इस तरह चलते चलते जहाँ आज खाबा है उस जगह पर जिसको वादी गैर जी जरा से कुरान ने ताबीर फरमाया है, हजरत जिब्रील पहुंचे और कहा यहाँ ठहरना है। चनांचे हजरत इब्राहिम अला नबियाना वाली सलात व सलाम को ये भी मालूम नहीं था कि मुझे इन माँ बेटों को यहाँ छोड़कर जाने का हुक्म मिलेगा। वो तो लेकर आए थे साथ में, तोशे के तौर पर खजूरों का एक थैला था और पीने के लिए पानी का एक मशकीजा था। वहां जब पहुंच गए, वहां पहुंचने के बाद अल्लाह तबारक व तआला की तरफ से हुक्म मिला कि अब इन दोनों को यहीं छोड़कर आप जाओ शाम अपने अपनी जगह पर, अपने मकान पर। चुनांचे अल्लाह का ये हुक्म पाते ही हजरत इब्राहिम अला नबियाना वाली सलात व सलाम उठ खड़े हुए जाने लगे। हजरत हाजरा को भी नहीं बतलाया कि कहाँ जा रहे। उनको इस तरह जाता हुआ देखकर हजरत हाजरा ने कहा आप कहाँ जा रहे हैं हमको यहाँ छोड़कर? सवाल किया। हजरत इब्राहिम चल रहे हैं, हजरत हाजरा पीछे पीछे हैं, जवाब नहीं दे रहे। फिर पूछा, फिर जवाब नहीं दिया। फिर पूछा, फिर जवाब नहीं दिया। खुद ही हजरत हाजरा के दिल में ये बात आई तो उन्होंने अपनी तरफ से पूछा क्या अल्लाह तबारक व तआला का हुक्म है? हजरत इब्राहिम अला नबियाना वाली सलात व सलाम ने जवाब में फरमाया जी। जब ये सुना तो हजरत हाजरा फरमाती हैं इज़न लयुज़ियना, अगर अल्लाह ने ये हुक्म दिया है तो अल्लाह तबारक व तआला हमें ज़ाय और बर्बाद नहीं करे। देखिए यकीन उस औरत का, वहाँ कोई नहीं है। आज यह जहाँ काबतुल्लाह है उस जमाने में वहाँ एक टीला सा था। पहले काबतुल्लाह की तामीर फरिश्तों ने की थी, फिर हजरत आदम अला नबियाना वाली सलात व सलाम ने उसकी तजदीद की थी बाद रिवायतों के मुताबिक, और तूफान नूह के मौके पर उस इमारत को उठा लिया गया था आसमान पर। उसके बाद उस जगह के ऊपर मट्टी जमा हो गई थी, एक टीला नमदार सा हो गया था, वही वहां था, ताबा नहीं था। तो بہرحال حضرت حجرہ وہاں اور کوئی آدمی بھی نہیں رہتا تھا, نہ آدم زاد, کوئی آدمی نہیں, ایک دم ویران جگہ. آپ اندازہ لگائیں ہم اپنی اولاد کو, اپنے گھر والوں کو آپ بھرے اور آباد شہر کے اندر بیچوں بیچ جہاں ہمارا مکان ہو چھوڑ کر کہیں سفر میں چند دنوں کے لیے جاتے ہیں تو ہم پر فکر سوار رہتا ہے کہ ہمارے بال بچوں کا کیا ہوگا. حالانکہ وہ اکیلے نہیں ہیں, لاکھوں کی بستی والا شہر ہے, اس کے بیچ میں آپ کا مکان ہے, پھر بھی آپ فکر مند رہتے ہیں, یہاں تو کوئی ایک آدمی بھی نہیں. لیکن جب حضرت حاجرہ کو پتا چلا کہ اللہ کے حکم سے یہ ہو رہا ہے تو فوراً ان کا ایمان دیکھیے, یقین دیکھیے, وہ جواب میں فرماتی ہیں اذن نہ یزینا, تب تو اللہ تعالیٰ ہمیں ضائع نہیں کریں گے. اور حضرت ابراہیم بھی آگے بڑھ گئے, یہاں تک کہ جگہ پر پہنچے, وہاں جا کر ان کو اندازہ ہوا کہ اب یہ نظر نہیں آئیں گے, وہاں سے آگے جہاں جانا تھا مڑنا تھا یہ ماں بیٹا نظر آنے والے نہیں تھے, تو وہیں کھڑے رہ کر حضرت ابراہیم علیہ نبینا علیہ الصلوۃ والسلام نے اپنی وہ دعا کی جس کو قرآن میں اللہ تبارک و تعالیٰ نے نازل فرمایا ہے, ربنا انی اسکنت من ذریتی بواد غیر ذی زرع عند بیتک المحرم ربنا لیقیم الصلاۃ, اے میرے پروردگار میں نے اپنی اولاد کو دے حرمت والے عزت والے گھر کے پاس آ کر کے ٹھہرایا ہے, کیوں؟ تاکہ وہ نماز کو قائم کریں. اقامت صلاۃ, نماز کا قائم کرنا ایک ایسا اہم کام تھا کہ حضرت ابراہیم علیہ نبینا علیہ الصلوۃ والسلام گویا اتنی بڑی قربانی دے رہے ہیں, اپنی بیوی اور اپنے بیٹے کو جہاں کوئی نہیں ہے اللہ کے حکم سے چھوڑ کر جا رہے ہیں. بہرحال وہیں یہ حضرات رہے اور پھر وہیں حضرت اسماعیل علیہ نبینا علیہ الصلوۃ والسلام بڑے ہوتے گئے, پرورش پاتے گئے. حضرت ابراہیم موقع بموقع ان کی خبر گیری کے لیے شام سے آتے تھے, کیسے آتے تھے, کس سواری پر آتے تھے معلوم نہیں, بہرحال وہ آتے تھے. اور کبھی تو ایسا ہوا آئے اور وہاں پھر یہ بھی ہوا, اس وقت تو کوئی آبادی نہیں تھی, بعد میں جب اللہ تعالیٰ نے وہاں یہ چشمہ جو ہے زمزم کا چشمہ جاری فرمایا اللہ کے حکم سے, حضرت جبریل نے وہاں پاؤں مارا اور اس سے یہ چشمہ پھوٹا اور اس کو حضرت حاجرہ نے گھیر لیا تو ایک کنویں کی شکل بن گئی, وہاں پہ پرندے بھی نظر آنے لگے. ایک قافلہ جو ہے قبیلے جرہوم کا وہاں پہنچا, اس نے دیکھا کہ یہاں پانی کا ہے انتظام, حضرت حاجرہ سے پوچھا آپ اجازت دیں تو ہم یہاں قیام کریں. کہاں قیام کیجئے لیکن پانی پر اختیار میرا ہوگا. خیر تو بہرحال وہاں پھر جب حضرت ابراہیم بڑے ہوئے, حضرت اسماعیل ان کا نکاح بھی اسی قبیلے جرہوم کی ایک عورت کے ساتھ ہوا, اور حضرت ابراہیم جو موقع بموقع خبر گیری کے لیے آتے تھے, ایک مرتبہ تشریف لائے, حضرت اسماعیل تو شکار کرنے کے لیے گھر والوں کے لیے کھانے کا انتظام کرنے کے لیے گئے ہوئے تھے, حضرت ابراہیم آئے اور وہاں ٹھہرے تھوڑی دیر, ان کے اہلیہ سے پوچھا کیسے گزر رہی ہے, انہوں نے بتایا اور ایسے انداز سے بتایا جس میں کچھ شکوہ شکایت تھی, اور پھر جاتے ہوئے انہوں نے کہا تمہارے شوہر آئے تو ان کو میرا سلام کہنا اور کہنا اپنے گھر کی چوکھٹ بدل دو. جب چلے گئے دیکھو اللہ کا حکم کیا ہے, اتنے دور سے لمبا سفر کر کے آئے ہیں تو ابھی حضرت اسماعیل کی ملاقات نہیں کر رہے ہیں, اللہ ہی کا حکم ایسا ہوگا. تو بہرحال حضرت اسماعیل جب واپس آئے تو انہوں نے والد کی خوشبو محسوس کی, بیوی سے پوچھا کوئی آیا تھا؟ کہا ہاں. وہ کیا حلیہ بتایا؟ کہا تو وہ میرے والد تھے. اور پھر پوچھا کچھ کہہ کر گئے ہیں؟ کہا یہ پیغام دیا ہے کہ گھر کی چوکھٹ بدل دو. انہوں نے کہا کہ بس طلاق نہیں اس کا کہ اس کا ان کے اس پیغام کا مطلب یہی تھا کہ میں تمہیں علیحدہ کر دوں. تو بہرحال میں تو یہ بتلانا چاہتا ہوں کہ وہ خبرگیری کے لیے آتے ہیں تو بھی گھر آ کے تھوڑی دیر ٹھہر کر کے واپس چلے جاتے ہیں. اتنا لمبا سفر ہمارے اس زمانے میں ایسا لمبا سفر کر کے کوئی ہوائی جہاز سے آوے اور جو ہے چند منٹ گھر کے اندر ٹھہر کر ملاقات کیے بغیر چلا جائے بیٹے کی کیا ہوگا. لیکن وہاں ایسا من ہوتا ہے کہ اللہ تعالیٰ کی طرف سے یہی ہدایتیں ان کو دی جاتی تھی, حکم ملتا تھا, اس پر عمل کرتے تھے. چنانچہ جس وقت حضرت جبریل چھوڑنے کے لیے آئے تھے نا, اسی وقت حضرت جبریل کی نے بتلایا تھا اس اللہ کے گھر کو آپ کو بنانا ہے اپنے اسی بیٹے کے کو ساتھ لے کر کے. چنانچہ حضرت اسماعیل جب بڑے ہوئے, بڑے ہونے کے بعد اور بھی آزمائشوں سے ان باپ بیٹوں کو گزارا گیا اور پھر یہ کعبۃ اللہ کی تعمیر کا حکم دیا گیا اور اب تعمیر کا سلسلہ شروع ہوا. حضرت اسماعیل جو ہیں وہ مناسب پتھر تلاش کر کے لا رہے ہیں اور حضرت ابراہیم تعمیر دیوار چننے کا کام کر رہے ہیں. اس طرح یہ کعبۃ اللہ کی تعمیر ہوئی اور اس تعمیر کے موقع پر بہت ساری دعائیں کی. ربنا تقبل منا انک انت السمیع العلیم, اے ہمارے پروردگار تو ہمارے اس عمل کو اپنی بارگاہ میں شرف قبول عطا فرما, بے شک تو اپنے بندوں کی دعاؤں کو سننے والا ان کے دلوں کے حال سے بخوبی واقف ہے. دیکھو یہ کام حضرت ابراہیم اللہ کے حکم سے کر رہے تھے اور حضرت جبریل کی نگرانی میں ہو رہا تھا, پھر بھی ڈر رہے ہیں کہ معلوم نہیں اللہ کی بارگاہ میں یہ قبول ہوتا ہے یا نہیں. گویا ہم دین کے کام کرنے والوں کو ایک تنبیہ ہے, سبق ہے کہ اس میں نہ رہیں غرور میں اور خام خیالی میں کہ ہم یہ اللہ کا کام کر رہے ہیں اس لیے وہ تو قبول ہو کر ہی رہے گا. اللہ کی ذات, اللہ کی شان, اللہ کی ذات تو بڑی بے نیاز ہے. اس لیے ڈرتے رہنا چاہیے, معلوم نہیں ہمارا یہ کام اللہ کی بارگاہ میں شرف قبول حاصل کرتا ہے یا نہیں. اسی لیے پہلی دعا تو یہ تھی اور اس کے بعد ایک اور دعا کہ ربنا وجعلنا مسلمین لک, اے ہمارے پروردگار تو ہم دونوں باپ بیٹوں کو تیرے احکام کے سامنے سر تسلیم خم کرنے والا بنا, یا تیرے حکم کو بے چون و چرا ہم مان لیں. اسلام کہتے ہی ہیں کہ اس حکم کو بے چون و چرا مان لیے, کیوں نہیں بلکہ جہاں حکم ہوا فوراً اس کو بجا لایا جائے. وَمِن ذُرِّيَّتِنَا أُمَّةً مُسْلِمَةً لَكَ, اور ہماری اولاد میں سے ایک پوری امت ایسی پیدا کرنا جو تیرے احکام کے سامنے سر تسلیم خم کرنے والی ہو. امت محمدیہ جو ہے اس کا سوال حضرت ابراہیم علیہ نبینا علیہ الصلوۃ والسلام نے اللہ تعالیٰ سے اسی تعمیر کعبہ کے موقع پر فرمایا تھا, کیا تھا, اور اسی میں آخر میں یہ دعا بھی, ربنا وبعث فیہم رسولا منہم, اے ہمارے پروردگار ان یعنی میری اولاد میں سے جو تو تیرے احکام کے سامنے سر تسلیم خم کرنے والی پوری امت پیدا فرمائے گا, اس امت کی ہدایت کے لیے انہی میں سے ایک رسول کو بھی بھیجیو. اس کا کام کیا ہوگا, یتلو علیہم آیات, تو ان لوگوں کے سامنے تیری کتاب کی آیتوں کی تلاوت کریں. گویا اللہ تبارک و تعالیٰ نے حضرت حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو جن کاموں کے لیے اور جن مقاصد کے لیے دنیا کے اندر بھیجا, ان میں اولین مقصد جو ہے اللہ کی کتاب کے الفاظ کی تعلیم, تلاوت آیات. گویا خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم قرآن پڑھیں گے, لوگ سنیں گے اور سیکھیں گے. یہی طریقہ فطری طریقہ ہے اور آسان طریقہ, استاد پڑھے, شاگرد سنے اور یاد کر لے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم اسی طرح گویا قرآن لوگوں کو سکھلاتے تھے, اور ویسے بھی آپ اپنی نمازوں میں, تہجد کے اندر, رات کے قیام میں بھی اللہ کے حضور قرآن کی تلاوت کا بہت اہتمام کرتے تھے. حضرت عبداللہ ابن رواحہ رضی اللہ تعالیٰ عنہ کے اشعار بخاری شریف میں ہیں. ایک موقع سے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا تذکرہ کیا. اس موقع پر وہ کہنے لگے تمہارے بھائی یعنی عبداللہ ابن رواحہ نے نبی کریم صلی اللہ علیہ وسلم کی شان میں آپ کی منقبت میں اور آپ کی مداح میں جو الفاظ کہے ہیں ان کو ذکر کیا اشعار کو. وفینا رسول اللہ یتلو کتابہ اذا انشق معروف من الفجر ساتھی, کہ ہمارے درمیان اللہ کے رسول موجود ہیں کہ صبح کو جب روشنی کا جو ہے صبح کی روشنی نمودار ہوتی ہے اور اونچے ہونے لگتی ہے تو اس وقت وہ اللہ کی کتاب کی تلاوت کر رہے ہوتے ہیں. گویا نماز کے اندر قرآن کی تلاوت, تہجد کے اندر قرآن کی تلاوت, یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا عام معمول تھا. اسی کو حضرت عبداللہ ابن رواحہ رضی اللہ تعالیٰ عنہ نے ان اشعار کے اندر ذکر کیا ہے. وہ آگے فرماتے ہیں ارانا الہدا ارانا الہدا بعد الاما فقلوبنا به ممکنات انما قال واقع, اس اللہ کے رسول نے ہم کو گمراہی کے بعد ہدایت کا راستہ بتلایا اور ہمارے دل اس بات کا یقین رکھتے ہیں کہ اللہ کا یہ رسول جو باتیں کہتا ہے وہ ہو کر کے رہے ہیں, اس پر ہمارا یقین ہے. اور پھر آگے تیسرا شعر اس کے اندر یہ بھی ہے کہ یبی تو یجافی جنبہ یبی تو یجافی جنبہ یبی تو یجافی جنبہ یبی تو یجافی عن الفراش یجافی جنبہ عن الفراش یبی تو یجافی جنبہ عن الفراش اذا استثقلت للمشرکین المضاجعو, کہ اللہ کے یہ رسول اپنے کمر کو اپنے پہلو کو بستر سے الگ رکھتے ہیں ایسے موقع پر کہ مشرکین کے بستر ان سے بوجھل, یعنی مشرکین پڑے ہوئے ہیں اس پر, ان کا بوجھ ان بستروں کے اوپر ہے, رات بھر پڑے رہتے ہیں. گویا رات بھر پڑے رہنا یہ اہل ایمان کی شان نہیں ہے ان کو, اور خاص کر کے جن کو اللہ تعالیٰ نے قرآن جیسی نعمت عطا فرمائی ہو وہ تو اس بات کا اہل ہے کہ وہ قرآن کو لے کر کے کھڑا ہو. وَمِنَ اللَّيْلِ فَتَهَجَّدْ بِهِ نَافِلَةً لَكَ عَسَىٰ أَن يَبْعَثَكَ رَبُّكَ مَقَامًا مَحْمُودًا, تو عراق کے کچھ حصے میں وہ قرآن کے ذریعے اپنی نیند کو اپنا بیدار رہو قرآن کے ذریعے سے, اور یہ گویا اللہ تعالیٰ کی طرف سے تمہارے لیے ایک مزید چیز ہو جائے گی. تو قرآن جو یاد حفظ کرتا ہے اس کو تو چاہیے کہ راتوں کو اللہ کے حضور اس کو پڑھنے کا اہتمام کرے, یہی حق ہے. وہ ابھی آپ نے تلاوت دعا مانگی ورزقنا تلاوتہ آناء اللیل وآناء النہار, کہ اللہ ہم کو توفیق عطا فرما اس قرآن کی تلاوت کرنے کی دن اور رات کی مختلف گھڑیوں میں. یہی قرآن کا حق ہے کہ اس کی تلاوت مسلسل کی جائے, 24 گھنٹہ اس کے اندر آدمی مشغول ہو. بلکہ جس آدمی کو اللہ نے قرآن جیسی نعمت عطا فرمائی ہو اور پھر وہ سویا رہے اور نماز نہ پڑھے قضا کر لے تو اس کے لیے تو بہت بڑی وعید آئی ہے بخاری شریف میں. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کا ایک خواب ذکر کیا گیا ہے لمبا چوڑا, اس کا ایک حصہ یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے اس خواب میں ایک منظر یہ بھی دیکھا کہ ایک آدمی لیٹا ہوا ہے, اس کے پاس ایک دوسرا آدمی ایک بڑا پتھر لے کر کھڑا ہے اور وہ اس کے سر کے اوپر چہرے کے اوپر اس پتھر کو مارتا ہے, جس کی وجہ سے اس سوئے ہوئے آدمی کا سر اور چہرہ کچل جاتا اور وہ پتھر لڑک کر دور چلا جاتا ہے. یہ مارنے والا شخص جا کر کے وہ وہاں جاتا ہے اس پتھر کو لینے کے لیے, اور جب لے کر کے آتا ہے وہاں تک پھر اس آدمی کا चेहरा जैसा था वैसा बन जाता है, फिर ये मारता है। बस यही बार बार वह उसके अजाब के लिए अल्लाह तआला की तरफ से ये शक्ल पैदा की गई थी। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उन फरिश्तों से पूछा जो आपको लेकर के गए थे और जिनकी रहनुमाई में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये मनाजिर देखे थे, कि ये इसका क्या मतलब। उन्होंने कहा ये वो शख्स है जिसने कुरान हासिल किया और फिर भी वो सोया रहा और नमाज को छोड़ दिया। जो हमारे हाफिज होने के बाद फजर की नमाज कजा करते हैं, वो उसके लिए बड़ी सख्त वईद है। इसलिए कजा, नमाज की कजा तो दूर की बात रही, तहज्जुद का एहतमाम होना चाहिए। कुरान में बारी ताला ने बाकायदा वरत्तिलिल कुराना तर्तीला सूरह मुज़म्मिल में रात की नमाज में तहज्जुद में कुरान को पढ़ने की ताकीद फरमाई है। इसलिए हमारे बच्चों को चाहिए कि कुरान जो हिफ्ज किया है उसको खूब एहतमाम से पढ़े। उनके जो असातिज़ा हैं उनकी खिदमत में मैं अर्ज करूंगा कि जैसे आप हज़रात ने मेहनत करके इन बच्चों को हाफिज बनाया, उनका अब ये भी मिजाज बनाइए मेहनत करके कि वो रातों को जो है नमाज में कुरान पढ़ने वाले बन जाएं। और उसकी शक्ल यही है कि ये असातिज़ा खुद जो है रात के आखिरी हिस्से में उठें, उठ करके खुद भी जो है कुरान पढ़ें, तहज्जुद के अंदर इन बच्चों से भी पढ़वाएं, सुने इनका कुरान, तब मुसलसल इस तरह बच्चों के साथ मामला होगा, इनका मिजाज भी यही बनेगा और फिर ये कुरान उनके रगो रेशे के अंदर व्यवस्थ होगा। यही हक है कुरान का कि उसको रात और दिन की मुख्तलिफ घड़ियों में इस तरह शौक और रगबत के साथ पढ़ा जाए, उसकी तिलावत की जाए। मैं आप बच्चों से भी कहता हूँ इसका खास एहतमाम करें। ये नहीं कि अब हिफ्ज़ मुकम्मल हो गया तब बंद करके रख दिया, नहीं। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ताकीद फरमाते हैं, ताहदुल कुरान वल्लज़ी नफ्सी बियदी लहू अशद्दु तफस्सियन मिनल इबल फी उकुलिहा। इस कुरान को महफूज रखने, याद रखने का एहतमाम करो, बराबर उसको बार बार पढ़ते रहो। कसम उस जात की जिसके कब्जे कुदरत में मेरी जान है, ये कुरान जो है हाफिजों के सीने से उससे ज्यादा जल्दी निकल जाता है जितना ऊंट जो है अपने बंधन में से खुल जाता है। ऊंटों को बांधने के एक मखसूस तरीका होता था, गोल रस्सी होती थी जो उनके पाँव के अंदर डाल दी जाती थी, इकाल उसको कहते हैं, कि जो आप देखते होंगे ना वो अरबी रुमाल जो लोग बांधते हैं उसके ऊपर एक गोली रख, ये इकाल दरअसल ये तो ऊंट को बांधने की रस्सी है, समझाए कि नहीं। उसी को वो लोग जो है सर पे एक रखते थे तो वो ऊंट ऊंट को जैसे हमारे यहाँ गाय भैंसों को रस्सी के साथ बांध कर खूंटे के साथ ये कर लिया जाता है, ऊंट को इस तरह नहीं बांधा जाता। वो लोग 100, 200, 300 ऊंट पाला करते थे, कितनी रस्सियां लाएंगे। और ऊंट तो वैसे भी ऐसा जो है मजबूत कदावर जानवर के इस खूंटे की ऊंट उसके सामने कोई हैसियत भी नहीं। तो बहरहाल वो लोग क्या करते थे, ये 100-200 ऊंट है उनके लिए एक बाड़ा बनाया जाता था, बाड़े में एक दो निगरान मुकर्रर किए जाते थे। हर ऊंट के अगले पांव के अंदर ये गोल रस्सी जो होती थी, गाड़िया गुजराती में होते गाड़िया रिंग समझाया कि नहीं, वो पहना दी जाती थी ताकि ऊँट भागने न पावे। लेकिन ये रस्सी ऐसी होती कभी कभी निकल जाए, बेखबर गफलत में हो ना तो थोड़ी देर के बाद वो क्या निकल जाती है। इसलिए आदमी बराबर चौकस उसकी निगरानी करता रहता था, अगर निगरानी ना करे तो वो रस्सी निकलने पर ऊँट भाग जाएगा। तो ऐसे ही वह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, आपने जो कुरान हिफ्ज किया है उसको भी रस्सी से बांधने की जरूरत है। रस्सी क्या है, बार बार उसको पढ़ने का एहतमाम करो। बहरहाल कुरान जो है उसको खूब पढ़ने की जरूरत है। अल्लाह तआला ने यह अजीब गरीब सआदत अता फरमाई, ये वो दौलत है कि दुनिया की कोई दौलत इसका मुकाबला नहीं कर सकती। हमें तो अल्लाह का शुक्र अदा करना चाहिए और अपने आप को अल्लाह की शुक्र गुजारी के लिए कुर्बान कर देना चाहिए कि अल्लाह हमने तो कोई ऐसा हम में तो कोई ऐसी खूबी नहीं थी, कोई ऐसा कमाल नहीं था, पता नहीं तुझे क्या पसंद आ गया कि तूने हमें अपनी किताब के लिए क्या कर लिया, चुन लिया पुराने पाक की खिदमत के लिए, उसके पढ़ने पढ़ाने उसके सीखने सिखाने का मशगला हम अहले इल्म को अल्लाह तआला ने अता फरमाया। और कुरान की निस्बत ऐसी ऊंची निस्बत है कि जिसने अपने आप को कुरान के साथ जोड़ लिया, जैसे कुरान हमेशा बाकी रहेगा, ये भी क्या रहेगा, हमेशा बाकी रहेगा। अल्लाह ताला कुरान की बरकत से उसको दवाम अता फरमाएंगे। तो हकीकत तो ये है कि अल्लाह ने हम पर इतना बड़ा इनाम किया है कि हम और आप उस इनाम की अजमत का अंदाजा नहीं लगा सकते। बस इसका शुक्र यही है कि हम हर वक्त इसके अंदर अपने आप को लगाए रखें और अल्लाह का शुक्र अदा करें। अल्लाह महज अपने फजल से हमारी नालायकियों के बावजूद तूने ये नेमत अता फरमाई, तू हमें इसकी कदर लाने की तौफीक अता फरमा और हम लगे रहें बाकायदा और इसकी कदर करें। अल्लाह ने इतना अजीम मकाम अता फरमाया। हदीस में आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इन्ना लिल्लाहि अहलीना मिनन नास, लोगों में कुछ लोग अल्लाह के मखसूस लोग हैं। कालू मन या रसूलल्लाह, मन या रसूलल्लाह, सहाबा ने पूछा वो कौन लोग, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अहलुल कुरान हुम अहलुल्लाह व खासतुहु, जो लोग कुरान पढ़ने पढ़ाने का काम करते हैं, सीखने सिखाने का काम करते हैं, वो क्या है, अल्लाह वाले हैं और अल्लाह के खवास हैं, अहलुल्लाह। आपको अहलुल्लाह कहा अल्लाह ताला ने, अल्लाह के मखसूस लोग हैं। जब इतना बड़ा लकब बारगाह खुदावंदी से आपको दिया गया, इस लकब की वया का हक ये है कि हम अपने आप को हर वक्त कुरान के साथ जोड़े रखें, उसको पढ़ने पढ़ाने के साथ उस पर अमल का भी एहतमाम करें। बहरहाल ये बहुत बड़ी शहादत है जो अल्लाह ताला ने हमको अता फरमाई है। आज जैसा कि भी आपने सुना कि मादियत का दौर है, लोग जो है दुनिया की तरफ चल रहे हैं, बल तू सिगुन अल हयात दुनिया वल आखिरत खैरुम वअबका। अल्लाह ताला ने पहले ही कुरान में फरमा दिया कि तुम लोग दुनिया की जिंदगी को तरजीह देते हो, हालांकि उसके मुकाबले में आखिरत जो है बेहतर भी है और बाकी रहने वाली भी है, जबकि दुनिया न तो बेहतर है न बाकी रहने वाली, फना होने वाली। लेकिन आदमी जो है ना वो बस जो चीज नजर आती है उसके पीछे पड़ जाता है। नफ्स और शैतान ने हमारे दिलों में दुनिया की ऐसी मोहब्बत डाल दी कि आखिरत की नजीर नेमतों की जो कदर और कीमत हमारे दिनों में होनी चाहिए वो नहीं है। जरूरत है उसकी कदर और कीमत पहचानी जाए और अपने आप को इसके साथ जोड़ा जाए। हमारे असलाफ किराम वो अपनी सआदत समझते थे। हजरत अबू अब्दुर्रहमान अब्दुल्लाह इब्न हबीब सलमी जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद खैरुकुम मन तअल्लमल कुरान वअल्लमहु, तुम में सबसे बेहतर वो है जो कुरान सीखे और सिखलाए, नकल करते हैं, वही फरमाते हैं कि आपके इस इरशाद ने मुझे यहाँ बैठाया पूरी जिंदगी। उन्होंने कुरान के पढ़ाने के लिए वक्फ कर दिया। हमें भी अल्लाह ने इतनी अजीम नेमत अता फरमाई है तो हमें जिंदगी के एक एक लम्हे को इसके लिए कुर्बान कर देना चाहिए। ये वो अजीम दौलत है, उसको किसी में हमें अपने आप को लगा करके उससे फायदा उठाना चाहिए। भाई किसी को दो चार लाख रुपये 8-10 लाख रुपये अल्लाह ने अता फरमाए हों तो लोग उसको मशवरा देंगे भाई जरा इसको इन्वेस्ट करो, यानी कहीं किसी तिजारत में लगाओ ताकि उससे फायदा हासिल हो। अब दुनिया के चंद लाख रुपयों के लिए आदमी सोचता है कि इतनी बड़ी दौलत मेरे पास है, मैं उसको कहीं लगा कर फायदा हासिल करूँ, इन्वेस्ट करूँ। अल्लाह ने इतनी अजीम दौलत कुरान की शक्ल में अता फरमाई, उसको इन्वेस्ट करना है। इन्वेस्ट करना क्या है, हम इसी में अपनी सलाहियतों को क्या करें, पढ़ने पढ़ाने का यही हमारा सिलसिला हो। जितना ज्यादा इसके अंदर हम मशगूल होंगे उतना ही ज्यादा अल्लाह ताला हमें अपनी नेमतों से नवाजेंगे। बाकी जो है दुनिया की रोजी का मसला वो तो अल्लाह ताला की तरफ से तयशुदा है। बच्चा अपनी माँ के पेट में होता है, अभी तो पैदा भी नहीं हुआ, उसके ऊपर तीन चिल्ले जब गुजरते हैं तो जैसा कि हदीस में है एक फरिश्ता आता है और उसकी बहुत सारी चीजों का बाकायदा लिख करके जाता है, उसमें उसकी रोजी क्या है वो भी लिख ली जाती है। हमारा राशन कार्ड तो कब से बन चुका है, इसलिए हमें इसकी फिक्र नहीं, हमें तो ये फिक्र है कि भाई हम अल्लाह के दीन की खिदमत किस तरह करें। जो रोजी मुकद्दर हो चुकी है उसमें एक दाने का भी इजाफा होने वाला नहीं, और जो नहीं है आपकी किस्मत में सारी दुनिया मिलकर भी वो आपको दे नहीं सकती, और जो आपकी किस्मत में है सारी दुनिया मिलकर वो आपसे छीन नहीं सकती। इसलिए भाई यहाँ जाओ वहां जाओ, ये करो वो करो, इतने पैसे मिलेंगे, इस चक्कर में मत रहो, अल्लाह ताला ने आपको इतनी अजीम दौलत अता फरमाई है, बस इसी में ऐसे लग जाओ कि अल्लाह राजी हो जाए। हमारी आखिरत के साथ साथ दुनिया भी बन जाए, अल्लाह ताला अपने उन बंदों को जो उसके दीन की खिदमत में अपने आप को लगाते हैं जाया और बर्बाद नहीं करता, जो सारी दुनिया को रोजी देता है, जो अपने दुश्मनों तक को भूखा नहीं रखता, भला वो अपने दीन की खिदमत करने वाले को कहाँ दूसरों का मोहताज बनाएगा। लेकिन बहरहाल सच्चा कौन झूठा कौन, कुछ जरा इम्तिहान के लिए आजमाइश के लिए थोड़ा तो उसको जो है तपाया जाता है, जरूरत है इसकी। इसलिए महाराज हमको चाहिए कि हम अपनी सलाहियतों को जो अल्लाह ने अता फरमाई है अल्लाह के दीन के लिए ही इस्तेमाल करें और यही सिलसिला आगे बढ़ाए। खैरुकुम मन ताअल्लमल कुरआना, आपने अभी ताअल्लमा पर अमल किया, कुरान सीखा, और आगे दूसरा हिस्सा है क्या, सिखाना। यहाँ उसको जब तक वो दूसरा हिस्सा नहीं होगा वहां तक आपको ये खैरियत वाला खिताब नहीं मिलेगा। खैरियत वाला खिताब जो है दो चीजों पर मौकूफ है, कुरान सीखा और फिर सिखाया। इसलिए जरूरत है कि अपनी जिंदगियों को इसके लिए वक्फ कर दें। और रहा रोजी का मामला, इसकी जिम्मेदारी अल्लाह ताला ने ले ली है। अल्लाह ताला हम सबको अपनी इस नेमत की कदरदानी की तौफीक और सआदत अता फरमाए, दुआ फरमा दीजिए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा बिहम्दिका वतबारक इस्मुका वतआला जद्दुका वला इलाहा गैरु ला इलाहा इल्लल्लाह लहदुस समदुल लजी लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद। अल्लाहुम्मा صلي وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، گنہگار ہیں، خطاکار ہیں، قصوروار ہیں، اے اللہ اب تک کی ہماری زندگی تیری نافرمانیوں میں گزری، تو نے جن کاموں کو کرنے کا حکم دیا ان کو بجا نہیں لائے، تو نے جن چیزوں سے منع فرمایا انہی کا ارتکاب کرتے رہے، گناہ کر کر کے लज्जतें हासिल करते रहे और तेरा दिया वारिस खा खा कर तेरा मुकाबला करते रहे। ऐ अल्लाह, अगर तूने हमारी मग़फ़िरत नहीं फरमाई, हमारा कोई ठिकाना नहीं रहेगा। मौला माफ कर दे, मौला माफ कर दे, मौला माफ कर दे, तुझे माफी बहुत पसंद है। बंदे जब तुझसे अपने गुनाहों की मग़फ़िरत चाहते हैं, खुश होकर तू फरिश्तों से कहता है कि ये बंदा जानता है कि उसके गुनाहों को मेरे अलावा कोई माफ नहीं कर सकता। यकीनन ऐ अल्लाह, हमारे गुनाहों को आप ही माफ कर सकते हैं। हमारी मग़फ़िरत फरमा, हमारे वालिदैन की मग़फ़िरत फरमा, हमारे अहलो आयाल की मग़फ़िरत फरमा, हमारे अल्लाह भाई बहन और हमारी औलाद दर औलाद की मग़फ़िरत फरमा, हमारे अइज़्ज़ा और अक़ारिब, असातिज़ा और मशाइख, दोस्त और अहबाब, मोहसिनीन और मुतअल्लिक़ीन, मुख़लिसीन और मुहिब्बीन, और जिन्होंने हमसे दुआओं के लिए कहा लिखा, जो हमसे दुआओं की तवक्को और उम्मीद रखे हुए हैं, उन तमाम की मग़फ़िरत फरमा। अल्लाह तमाम मोमिनीन और मोमिनात, मुस्लिमीन और मुस्लिमात, पूरी उम्मत मोहम्मदिया की मग़फ़िरत फरमा। हमारे छोटे और बड़े, जाहिर और पोशीदा, अगले और पिछले सारे गुनाहों को माफ फरमा, हमारी सैयाद को हसनात से मुबद्दल फरमा। अल्लाह गुनाहों की नफरत, नेकियों की रग़बत हमारे क़ुलूब के अंदर डाल दे। एक लम्हे के लिए भी अल्लाह तेरी मासियत और तुझसे गफलत में मुब्तला होने से हमारी पूरी पूरी हिफाजत फरमा। ऐ अल्लाह, तू तेरी मर्जियात पर हमको ज्यादा से ज्यादा चला कर तेरी नामर्जियात से हमारी पूरी पूरी हिफाजत फरमा। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीकों और मोहब्बत तरीकों और सुन्नतों को अपनी जिंदगी के हर शोबे में जारी करने की हमें तौफीक और सआदत अता फरमा। हुज़ूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीकों की मोहब्बत और गैरों के तरीकों की नफरत हमारे क़ुलूब के अंदर डाल दे। अल्लाह तमाम रज़ाइल से हमको पाक और साफ फरमा कर महासिन अखलाक से मुज़य्यन फरमा। तेरी मारिफत और मोहब्बत के अनवार से हमारे क़ुलूब को मुनव्वर फरमा। तेरी याद से हमारे दिलों को आबाद फरमा। दवा में ज़िक्र और दवा में ताअत की हमें तौफीक अता फरमा। तमाम आमाल में इखलास, इत्तिबा और एहतिसाब की कैफियत नसीब फरमा। हमें, हमारे अहलो आयाल और तमाम मुतअल्लिक़ीन को ऐ अल्लाह सेहत, क़ुव्वत, आफियत, सलामती, दुनिया आखिरत की भलाइयों से मालामाल फरमा। हमारी तमाम ज़रूरतों की तू अपने खजाने गैर से किफालत फरमा। हमें किसी का मोहताज और दस्तनगर निगर न बना। अल्लाह हमारी औलादों को और मदरसे के तमाम तलबा को क़ाइद हक्का, उलूम नाफिया, आमाल सालिहा, अख़लाक फाज़िला से आरास्ता फरमा। बुरे अख़लाक, बुरे किरदार और गुफ्तार, बुरे आदात व अतवार, बुरी सोहबतों, बुरे माहौल के बुरे असरात और बुरे लोगों की बुरी आदतों का निशाना बनने से अल्लाह इनकी पूरे पूरी हिफाजत फरमा। अपनी शान रूहियत से अल्लाह दोनों की तरबियत फरमा कर उनको हमारी आंखों की ठंडक, हमारे दिलों का सुरूर, हमारे लिए सदक़े जारिया और हमारी उम्मीदों से बढ़ करके बना दे। अल्लाह आज की इस मजलिस में जिन तलबा ने हिफ्ज़ कुरान की तकमील की है, उन अल्लाह उन सबको बे इंतहा कबूल फरमा। जिस तरह उनके सीनों को कुरानी अल्फाज से तूने मुज़य्यन फरमाया, कुरानी उलूम व मआरिफ से उनको मालामाल फरमा, कुरानी आमाल सालिहा का उनको एहतमाम नसीब फरमा, कुरानी अखलाक फाज़िला से उनको आरास्ता फरमा। दिन और रात की मुख्तलिफ घड़ियों में ज्यादा से ज्यादा कुरान पाक की तिलावत करके उसका हक़ हिफ्ज़ अदा करने की अल्लाह इनको तौफीक अता फरमा। अल्लाह हिफ्ज़ कुरान की तकमील पर जो वादे تُو نے اپنے حبیب پاک صلی اللہ علیہ وسلم کی زبان مبارک سے دیے ہیں ان والوں کو، ان بچوں، ان کے والدین، ان کے اساتذہ، ان کے مربیوں، ان کے اہل خاندان کے حق میں پورا فرما، جنہوں نے بھی اپنے اولاد کو حفظ میں لگا رکھا ہے، اے اللہ ان کے لیے حفظ کی تکمیل کو آسان فرما، اے اللہ ہمیں اور ہمارے تمام ماتحتوں کو نماز کا قائم کرنے والا بنا دے، نماز کا عشق و محبت ہمارے دلوں کے اندر ڈال دے، نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا، نماز کا خشوع و خضوع ہمیں عطا فرما، نماز کے انوار و برکات سے اے اللہ تو ہماری زندگیوں اور ہمارے گھروں کو منور اور معمور فرما، عبادات کا اہتمام نصیب فرما، معاملات کی درستگی عطا فرما، معاشرت کا حسن عطا فرما، آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما، آپس کی حق تلفیوں سے اے اللہ تو ہماری پورے پوری حفاظت فرما، اے اللہ مختلف حیثیتوں سے تو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کیے ہیں، پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق و سعادت عطا فرمائے، اے اللہ فرائض منصبی کی ادائیگی میں اے اللہ غفلت کا ماحول پیدا ہوتا چلا جا رہا ہے، اے اللہ ہمیں اس غفلت کا شکار ہونے سے بچا لے، اے اللہ کل کو اس سلسلے میں تیری طرف سے کوئی مواخذہ نہ ہو، اے اللہ کسی بھی قسم کی بد دیانتی اور خیانت سے ہماری پورے پوری حفاظت فرما، اے اللہ ہمیں اپنی کمیوں، اپنی کوتاہیوں، اپنے قصور، اپنے عیوب و ذنوب کا ادراک و احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما، اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما، اے اللہ معلوم نہیں کب اور کہاں زندگی کی شام ہو جائے، اے اللہ ایسی حالت میں موت عطا فرما کہ ہمارے دل ایمان کے نور سے منور ہوں، زبان پر کلمہ طیبہ جاری ہو، تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں، تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو، اللہ ایسی حالت میں موت عطا فرما، قبر کے عذاب سے حفاظت فرما، محشر کی اور نرکیوں سے حفاظت فرما، اس دن کی رسوائی سے بچا لے، اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما، اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما، حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما، اے اللہ نیکیوں کے پلڑے کو جھکا دے، دانے ہاتھ میں نامایا اعمال نصیب فرما، پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر جنت کے اندر دخول اولین نصیب فرما، اے اللہ جن کا ابھی انتقال ہوا ہمارے بڑے بھائی کی اہلیہ محترمہ اور ابھی مجلس میں جن استاد کے مدرسے کے مدرس کے والی اور ان کے اور دوسرے جو مرحومین ان سب کی بھرپور مغفرت فرما، اپنی رحمت و مغفرتوں سے ڈھانپ لے، جنت الفردوس میں اعلیٰ مقام عطا فرما، ان کی قبروں کو جنت کا باغیچہ بنا، اللہ بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، جن کے آپریشن ہوئے ہیں اس آپریشن کو کامیاب فرما کر صحت و شفا کا ذریعہ بنا، اے اللہ جو قید و بند میں محبوس ہیں ان کو رہائی نصیب فرما، جو مقدمات میں معقوب ہیں ان کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اللہ اس سے نجات عطا فرما، اللہ اس مجلس کے اندر جو نکاح ہوا اس میں بے انتہا خیر و برکت مقدر فرما، زوجین میں آپس میں مودت و رحمت پیدا فرما، ہر ایک کو ایک دوسرے کے حقوق کی ادائیگی کا زیادہ سے زیادہ اہتمام نصیب فرما، آپس کی حق تلفیوں سے ان کی پورے پوری حفاظت فرما، نیکی اور بھلائی کے کاموں میں ہر ایک کو ایک دوسرے کا معین و مددگار، اور گناہ اور برائی کے کاموں سے ایک دوسرے کی حفاظت کا ذریعہ بنا، ازدواجی زندگی کی حقیقی خوشیوں سے اللہ ان دونوں کو مالا مال فرما کر خوشگوار اور قابل رشک ازدواجی زندگی عطا فرما. اس نکاح کو اے اللہ نگاہ و شرمگاہ کی عفت و عصمت و پاکیزگی اور اولاد صالح کے وجود میں آنے کا ذریعہ بنا، ان کی روزی میں بھی برکت اور وسعت عطا فرما، اور نکاح کی نسبت سے جتنی خیر اور بلائے نبی کریم صلی اللہ علیہ وسلم نے مانگی اور بتلائیے ان کو عطا فرما. نکاح کی نسبت سے جن شرور اور برائیوں سے بنا چاہی گئی ہے اس سے ان کی پورے پوری حفاظت فرما. اللہ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما. اے اللہ پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ شیعیت اور عوضیت کے شر، ان کی سازشوں اور ان کے غلبے سے عالم اسلام کی حفاظت فرما. اے اللہ شر کے اوسط کے حالات کو اہل حق کے حق میں سازگار بنا، بہتر سے بہتر بنا. اے اللہ ممالک اسلامیہ کے سربراہوں کو ہدایت نصیب فرما، بے دینوں ملحدوں کی اے اللہ اقتدار سے اے اللہ ان کو نجات عطا فرما کر دیندار، امانت دار، غیرت ایمانی سے بھرپور ہاتھوں میں اقتدار عطا فرما، جو اپنے اپنے علاقوں میں شریعت مطہرہ کو جاری و ساری کرنے والے ہوں. اے اللہ شام کے مہاجرین کے مسئلے کو حل فرما، ترکیہ کے اوپر اے اللہ جو بوجھ ڈالا گیا ہے اور اے اللہ دشمنان اسلام کی اس سلسلے میں جو سازشیں ہیں ان کو ناکام کر دے، اپنے فضل کا معاملہ فرما دے. اے اللہ اس مدرسہ سعادت دارین کو ہر نوع کی ترقیات سے مالا مال فرما، اس کے علمی، اخلاقی، انتظامی، تعلیمی، تربیتی، اصلاحی معیار کو بلند سے بلند تر فرما، اس کے قائم کرنے والوں، چلانے والوں، پڑھانے والوں، اے اللہ پڑھنے والوں، تعاون کرنے والوں، تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما. اللہ اس کی تمام ضروریات کی اپنے خزانے غیب سے حفاظت فرما، ہر قسم کے شرور، فتن، آفات، بلیات، مکارے سے اس کی پوری پوری حفاظت فرما. اللہ ہمارے والدین، ہمارے اساتذہ، ہمارے مشائخ جنہوں نے ہماری تعلیم و تربیت کے لیے مشقتیں اٹھائی، اے اللہ ہماری غفلتوں کو انہوں نے برداشت کیا، ان تمام کو ہماری طرف سے بہترین بدلہ دنیا اور آخرت کے اندر عطا فرما. جو جا چکے ہیں ان کی قبروں کو نور سے بھر دے، اپنی رحمتوں مغفرتوں سے ڈھانپ لے، جنت الفردوس میں ان کو اعلیٰ مقام و مراتب عطا فرما. جو موجود ہیں ان کی عمروں میں، ان کی صحت و قوت و عافیت میں، ان کے کارائے خیر میں، ان کی علمی دینی ملی خدمات میں بے انتہا خیر و برکت مقدر فرما کر ان کی قدردانی کی ہمیں توفیق عطا فرما. اے اللہ جو صلاحیتیں، جو قوا، جو اسباب و وسائل تو نے ہمیں عطا فرمائے ہیں، ان تمام کو تیرے دین، علم دین، ایمان اور اسلام کی اشاعت کے لیے، حفاظت کے لیے، خدمت کے لیے استعمال کرنے کی ہمیں توفیق عطا فرما. اللہ ان قیمتی چیزوں کو دنیا کے پیچھے ضائع کرنے سے ہماری حفاظت فرما. ابنا دنیا میں سے نہ بنا، ابنا آخرت میں سے بنا دے. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالی علیہ وسلم نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما. جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ اس مجلس میں شریک تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. اے اللہ تیرے کلام پاک کے حفظ کی تکمیل کی مجلس کی نسبت سے اے اللہ تیرے بندے اے اللہ نزدیک اور دور سے بڑی تعداد میں آئے ہیں، اس امید پر آئے ہیں کہ جو مانگا جائے گا وہ ملے گا. اے اللہ تو اپنے بندوں کے ساتھ ان کے گمان کے مطابق معاملہ کرتا ہے. جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک اس سے مانگ کر کبھی معلوم نہیں ہوئے, اب بھی اور آئندہ بھی معلوم نہ فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا مولانا محمد والی و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.